आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
कति राम्रो सृष्टि उनको चरैतिर हरियाली, कति उच्च पहाड हेर सेताम्बे हिमाली। कति राम्रो सृष्टि उनको चरैतिर हरियाली, कति उच्च पहाड हेर सेताम्बे हिमाली। अनन्त लक्ष आकाश हेर्दा सृष्टि उनकै, तार पुञ्ज अनगति अनि वृष्टि उनकै। दिन पर्ने दिन सकूं आज जीवित छदा छदै, जान पर्ने जान सकूं आज मौका हुँदा हुँदै। दिन पर्ने दिन सकूं आज जीवित छदा छदै, जान पर्ने जान सकूं आज मौका हुँदा हुँदै। गए, भेटने लाई भेटन सकू जहाँ छन तिम्राजन, अबेर होला भोली भन्दै पछुताउला यो मन।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता, म आशा गर्दछु कि आज पनि तपाई सबै पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको लागि तयारीको साथ आइपुगिसक्नु भएको छ आफ्नो रेडियोको सेटको सामुन्ने। म पनि तपाईहरूसँगै तयारीको साथ आइपुगिसकेको छु। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी युहन्ना 18 अध्याय पद 1 14 पदबाट अध्ययन गर्न गइरहेका छौं। हामीले माथिल्लो तलाको प्रवचनको अन्त गरेका छौं, जुन युहन्ना 13 अध्यायमा शुरू भएथ्यो। अहिले हामी युहन्ना रचित सुसमाचारको 5 विभागमा खण्डमा आउँछौ, जुन हो येशूको गवाही संसारमा। यसले अध्याय 18-20 अध्यायलाई सम्मिलित गर्दछ। हामी यो 18 अध्यायमा देख्छौ कि उहाँलाई गिरफ्तार गरिन्दछ र प्रधान पुजारीको अगाडि लगिनुहुँदछ। यहाँ पेश गर्ने काम अन्य 3 सुसमाचार मती, मर्कुस र लुकामाबाट अति नै अलग छ, भिन्नै छ। 3 सुसमाचारहरूमा जोड चाहिँ ख्रीष्टको मानवता, उहाँको मानव स्वभाव र उद्धारकर्ताको दुःख कष्टहरूमाथि छ। पहिला 3 सुसमाचारले रेकर्ड गर्दछ, जबकि उहाँ यरूशलेमको नजिक पुग्नुहुन्छ, उहाँ भन्नुहुन्छ कि उहाँ त्यहाँ मर्न गइरहनु भएको छ। उहाँले आफ्नो मृत्यु अन्य जातिको हातमा आफूसँग गरिने व्यवहारको पनि उल्लेख गर्नुहुन्छ र आफ्नो शारीरिक रूपमा पुनरुत्थानको पनि उल्लेख गर्नुहुन्छ। युहन्ना रचित सुसमाचारमा खास मुख्य जोड चाहिँ प्रभु येशूको ईश्वरत्वमाथि छ। उहाँ यस सुसमाचारमा मानव अवतार लिनुहुने परमेश्वर स्वयं हुनुहुन्छ र यहाँ जोड चाहिँ उहाँको महिमामाथि हो। उहाँको गिरफ्तारमा, मृत्युमा, उहाँको पुनरुत्थानमा हामी उहाँको महिमा देख्नेछौ। यो कुराको याद राखौं कि धेरै पल्ट उहाँले आफ्नो प्रवचनमा भन्नुभयो कि उहाँ पिता कहाँ फर्किरहनु भएको थियो। यो चाहिँ उहाँको महिमामाथि खास जोडको अनुसार हो। आज हामी युहन्ना 18:1-14 पदसम्मबाट बाइबल अध्ययन गर्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ गेतसमुनि भन्ने बगैंचामा येशूको गिरफ्तार र हन्नास पुजारीको अगाडि जाँच पड़तालको लागि उहाँलाई लगिए। युहन्ना 18:1 भन्छ, ती कुरा भनिसकेर येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सा पारी जानुभयो। त्यहाँ एउटा बगैंचा थियो, येशु आफ्ना चेलाहरूसँग त्यहाँ प्रवेश गर्नुभयो। यी अनुच्छेदहरूमा हामी उहाँको ऐश्वर्य प्रताप र उहाँको दीनता नम्रताको मिश्रणको देख्नेछौं। यस्तो देखिन्छ कि उहाँले खुला आकाश मुनि आफ्ना रातहरू बिताउनुभयो। किन उहाँले यरूशलेम छोड्नुभयो र किद्रोन खोल्सा पार तर्नुभयो? यो स्पष्ट छ कि त्यहाँ जाने उहाँको चलन थियो। दुई पदमा भनिएको छ, उहाँलाई पक्राइदिने यहुदाले पनि त्यो ठाउँ चिनेको थियो, किनभने येशु आफ्ना चेलाहरूसँग त्यहाँ धेरै जसो भेला हुनुहुन्थ्यो। लुकाले 21:37 पदमा हामीलाई भन्दछन्, उहाँ दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो र राति चाहिँ निस्केर जैतुन भन्ने डाँडामा बास बस्न जानुहुन्थ्यो। फेरि लुका 22:39 पदले भन्छ, अनि बाहिर निस्केर आफ्नो आदत अनुसार उहाँ जैतुन डाँडातिर जानुभयो, अनि जैतुन डाँडातिर जान उहाँलाई किद्रोन खोल्सा पार गर्नु आवश्यक पर्दथ्यो। यहुदाले उहाँलाई विश्वासघात गर्न सहमति जनाएपछि हाम्रा प्रभुले किद्रोन खोल्सा पारी जानुभयो। सम्भवत तपाईंलाई यादै होला कि विश्वासघात गरिएका एकजनाले यही खोल्सा पारी तरेका थिए। त्यो मानिस दाउद राजा थियो। जब उसको छोरा अब्सालोमले तिनीप्रति विद्रोह गरे र उसको मित्र सल्लाहकार अहिताफेलले उसलाई धोका दियो, विश्वासघात गर्यो, तब तिनले यही किद्रोन खोल्सा पार गरेका थिए। यो हामी इतिहासको पुस्तकमा देख्दछौ। जहाँसम्म हामी भन्न सक्छौ, प्रभु येशूले कहिले पनि यरूशलेम शहरमा एक रात पनि बास गरेर समय बिताउनु भएन। उहाँको जीवनको अन्तिम हप्ता उहाँ बेथानीमा जानुभयो र आफ्नो मित्रहरूसँग त्यहाँ रहनुभयो। अरू त के, अन्तिम रातमा उहाँले त्यो शहर छोडेर गेतेसमुनि भन्ने बगैंचामा जानुभयो। उहाँ यो शान्तिप्रिय स्थानमा आफूलाई पक्रन शत्रुलाई अवसर दिइरहनु भएको छ। तिनीहरू उहाँमाथि आफ्नो हात उठाउन चाहन्थे, तर तिनीहरू मानिसहरूदेखि डराएका थिए, किनभने तिनीहरूले मन्दिरमा वा यरूशलेमको सड़कहरूमा उहाँमाथि हात उठाउन साहस गरेनन्। यो कुराको ध्यान दिउँ कि योहन्नाले बगैंचामा येशूको दुःख कष्टको सम्मिलित गर्दैनन्। योहन्नाले उहाँको प्रार्थनाको र उहाँको असहनीय कष्टदायक दुःखको रेकर्ड गर्दैनन्, बरू तिनी उहाँको महिमाको बताउँछन्। तिनले ख्रिष्टको ईश्वरत्वमाथि जोड़ दिइरहेका छन्, जबकि अन्य सुसमाचारका पुस्तकहरूले उहाँको मानवतामाथि जोड़ दिन्छन्। तपाईँ यो कुरा देख्न सक्नुहुनेछ कि येशूले गिरफ्तारको विरोध गर्नुहुने छैन। उहाँ परमेश्वरको थुमा हुनुहुन्छ जसले कति पनि विरोध गर्दैन। यसैया 53 अध्यायको 7 पदले भन्छ, मारिनलाई लगेको थुमा र आफ्नो उन्द कत्रनेको सामु भेडा लाठो भएझैं उसले आफ्नो मुख खोलेन। याद राखौं, यी अघिल्लो घटनाहरूमा जब प्रभु येशूका शत्रुहरूले उहाँलाई मार्न कोशिश गरे, उहाँ लुक्नुभयो, छिपिनुभयो। यो स्पष्ट छ कि उहाँ आश्चर्य रूपमा छिपिनु वा लोप हुनु सक्नुहुन्थ्यो। अहिले उहाँले आफैलाई गिरफ्तार गरिन खुला छोड्नुहुन्छ, अवसर दिनुहुन्छ। यो कुराको ध्यान दिन होस् कि हाम्रो निम्ति अति नै महत्वपूर्ण कुरा छ यो कुराको ध्यान दिनलाई। तीन पदमा भनिएको छ, तप बत्ती राको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्य पुजारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहुदा त्यहाँ आयो। हेर्नुहोस् यहाँ उहाँले के भन्नुभयो, सो कुरा लुकाले हामीलाई भन्दछन्। लुका 22:52 पदमा, के तपाईहरू डाकुको विरूद्धमा जस्तै तरवार र लाठाहरू लिएर आउनुभयो? अहिले यस तीन पदले भन्छ, मानिसहरूको एक दल आयो। दल चाहिँ रोमको सेनाको पल्टनको 10 भाग हो। त्यसकारण त्यहाँ सालखाला 500 जना मानिसहरू थिए। मतीले भन्दछन् कि यहुदासँग ठूलो भीड आयो। किन तिनीहरू त्यत्रो ठूलो दल अनि लाठी तरवार चिराग र हात हतियारसँग आए त? त्यो भीड़ले उहाँको आश्चर्य कर्महरू गर्नुभएको कुराहरू जान्दथे। तिनीहरूले सोचे, यदि तिनीहरूले हात हतियार र सुसञ्जित ठूलो मानिसहरू ल्याए, तिनीहरूले उहाँलाई पक्रन सक्थे, गिरफ्तार गर्न सक्थे सजिलै। अहिले हाम्रो प्रभुको प्रतिष्ठाको ध्यान दिनुहोस्। चार पदमा भनिएको छ, तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशु अघि आउनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरू कसलाई खोज्दैछौ? मेरो मित्र, तपाईँ सोच्नुहुन्छ कि येशु त खालि विचरा मानिस हुन् जो केही चलाक चतुर धार्मिक अगुवाहरूद्वारा रोमको शक्तिद्वारा फन्दामा पारिनु भएको छ? यदि उहाँले आफैलाई नसुम्पिनु भएको भए, समर्पण नगर्नु भएको भए ती मानिसहरूसँग भएको हतियार निश्चय नै बेकारको व्यर्थको हुने थिए। त्यसले कति पनि काम खाने थिएन। भनिएको छ चार पदमा, तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशु अघि जानुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरू कसलाई खोज्दैछौ? मित्र, पाँच पदमा पनि हामी हेर्छौं, यहाँ यस प्रकार लेखिएको छ, तिनीहरूले उहाँलाई भने, नासरतका येशुलाई। येशुले तिनीहरूलाई भन्नुभयो, म उही हुँ। अब उहाँलाई पक्राइदिने यहुदा पनि तिनीहरूसँगै उभिरहेको थियो। मित्र, हेर्नुहोस् त, तिनीहरूले भने, नासरतको येशु। उहाँको खास प्रतिष्ठा तिनीहरू दिँदैनन्। तिनीहरूले उहाँलाई ख्रिष्ट भन्न इन्कार गर्दछन्, अस्वीकार गर्दछन्। यो ठिकै छ, किनभने येशु त्यो नाउँ हो जुन नाउँ अरू नाउँ भन्दा महान छ, उच्च छ। त्यो दिन आइरहेको छ जब पृथ्वीमाथि हुने र पृथ्वी मुनि हुने नर्क समेत येशुको नाउँको अगाडि घुँडा टेक्नेछ। र अहिले यो भीड़ले उहाँलाई उद्धारकर्ता ख्रिष्ट र जीवित परमेश्वरको पुत्रको रूपमा थाहा पाएका छैनन्। तिनीहरूले उहाँलाई चिनेनन्। सबभन्दा अनौठो कुरा यो हो कि यहुदाले सर्वप्रथममा उहाँलाई चिनेन वा थाहा पाएनन्। किन यहुदाले उहाँलाई जानेनन्? पावल भन्दछन् दोस्रो कोरन्थी 4:3-4 पदमा, तर हाम्रो सुसमाचारमा पनि घुम्टो लागेको छ भने यो नष्ट हुनेहरूका निम्ति नै घुम्टो लागेको हुन्छ, जसमा ख्रिष्ट जो परमेश्वरको रूप हुनुहुन्छ उहाँको महिमाको सुसमाचार र तिनीहरूमाथि नचम्कोस् भनेर यस संसारको देवले अविश्वासीहरूको समझ शक्तिलाई अन्धा तुल्याइदिएको छ। हामीलाई भनिएको छ कि शारीरिक मानिसले परमेश्वरको आत्माको कुराहरू ग्रहण गर्दैनन्, किनकि ती त्यसको निम्ति मूर्खता हुन्छन्। मित्र, त्यसले त्यो बुझ्न सक्दैन, किनकि ती आत्मिक रीतिले जाँचेका हुन्छन्। म विश्वास गर्दछु कि यहुदाले उहाँलाई बुझ्न सकेका थिएनन्, किनभने उहाँ त्यहाँ महिमाको प्रभुको रूपमा उभिनु भएको थियो। 6 पदमा भनिएको छ, जब उहाँले तिनीहरूलाई म उही हुँ भन्नुभयो, तब तिनीहरू पछि हटे अनि भुइँमा लोटे। योहान्ना 1:14 पदले भन्छ, अनि वचन देह हुन आयो र हाम्रो बीचमा अनुग्रह र सत्यले पूर्ण भई बास गर्यो। हामीले उहाँको महिमा पिताबाट आउनुभएको एकले पुत्रको जस्तो महिमा देख्यौं। अरू त के, यस अन्धकार घड़ीमा जबकि उहाँ आफैलाई संसारको पाप उठाइ लाने परमेश्वरको थुमाको रूपमा सुम्पिरहनु भएको बेला उहाँले आफ्नो ईश्वरत्वको प्रकट गर्नुभयो र तिनीहरू पछितिर हटेर भुइँमा लोटे। उहाँले यी मानिसहरू कहाँ प्रकट गर्नुभयो कि उहाँ पूर्ण रूपमा हरेक कुराको नियन्त्रणमा हुनुहुन्थ्यो। तिनीहरूले उहाँको अनुमति बेगर उहाँलाई गिरफ्तार गर्न सक्दैनथे। तिनीहरू उहाँलाई दण्डवत गर्न अगाडि बढेनन् वा अगाडि बढेर भुइँमा लोटेनन्। तिनीहरू डरमा पूर्ण निरुत्साहमा पछाडि हटेर भुइँमा लोटे। म सोच्दछु कि त्यहाँ केही क्षणको निम्ति पूर्ण अन्यलता वा दोधार थियो। जब तिनीहरू पछि हटेर भुइँमा लोटे, तिनीहरू खाली नासरतको येशूलाई मात्र देखिरहेका छैनन्, तर मानव अवतारमा आउनुभएको प्रभु येशू परमेश्वर महिमाको प्रभुलाई देखिरहेका छन्। यसले अगमबाडीको परिपूर्ण गर्दछ। जनसंग्रह 27:1-2 पदमा भनिएको छ, परमप्रभु मेरो ज्योति र मलाई मुक्ति दिने हुनुहुन्छ, मैले कसको डर मान्नु? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, मैले कसको भय मान्नु? जब कुकर्मीहरू मेरो विरोधीहरूतिर मेरा शत्रुहरू मेरो मासु खाने खान ममाथि आइलागे, तब ठेस खाएर तिनीहरू लडे। यो परमेश्वर पक्ष हो या परमेश्वर पट्टिको पक्ष हो। त्यसपछि भजन संग्रह 35:4 पदमा हामी मानिस पक्षको देख्छौं, मेरो प्राण लिन खोज्नेहरू शर्माउन् र बेजेत हुन्, मेरो आत्मालाई भन्नुहोस् म तेरो उद्धार हुँ। त्यसपछि भजन संग्रह 40:14 पदमा उल्लेखित कुरालाई सुन्नुहोस्, जसले मेरो प्राण नाश गर्न खोज्दछन् ती सबै लज्जित हुन् र अन्ध्यारो मुख लगाउन्, जो मेरो हानिमा प्रसन्न हुन्छन् ती पछाडि हटुन् र तिनको बेइज्जत होस्। ओ, कस्तो अगमबाडीको परिपूर्णता यहाँ हामीसँग छ। जब हाम्रो प्रभुले क्षणिक समयको लागि आफ्नो महिमा प्रकट गरिदिनुहुन्छ, तिनीहरू नासरतको येशूलाई खोजिरहेका छन्। हजुर, यहाँ उहाँ हुनुहुन्छ, तर उहाँ महिमाको प्रभु हुनुहुन्छ। मेरो मित्र, तपाईँ कसले देख्नुहुन्छ? के तपाईँ देख्नुहुन्छ कि उहाँ को हुनुहुन्छ? उद्धार नपाएको मानिसले उहाँलाई चिन्दैनन्, जान्दैनन्। मानिसले बाइबल पढ्न सक्छन् र अति नै धार्मिक हुन सक्छन्, अति नै सदाचारी नैतिकवान हुन सक्छन्, तर उही समयमा नासरतको येशु जीवित परमेश्वरको पुत्र हुनुहुन्छ भने नदेख्न सक्छन् नजान्न सक्छन्। सात र नौमा हामी पढ्दछौ, यस प्रकार लेखिएको छ, फेरि उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू कसलाई खोज्दैछौ? तिनीहरूले भने, नासरतका येशुलाई। येशुले जवाब दिनुभयो, मैले तिमीहरूलाई भनिहाले म उही हुँ, यसकारण यदि तिमीहरू मलाई खोज्दैछौ भने यी मानिसहरूलाई पनि थाहा देऊ। अनि नौ आठ र नौ पदमा भनिएको छ, तपाईँले मलाई दिनुभएकाहरूमध्ये एउटालाई पनि मैले गुमाएन भने उहाँले भन्नुभएको वचन पूरा होस् भनेर यो भयो। मित्र, उहाँको प्रतिष्ठाको ध्यान दिनुहोस्। उहाँ हरेक कुराको इन्चार्ज वा अधिकारमा नियन्त्रणकर्ता हुनुहुन्छ। अरू त के उहाँ तिनीहरूलाई भनिरहनु भएको छ के कसलाई गिरफ्तार गर्ने, कसलाई गिरफ्तार गर्ने? त्यहाँ अगमबाडी थियो कि गोठालालाई दिइनेछ र भेडाहरू लिएर तितरभितर छरपट्ट हुनेछ। अनि येशुले भन्नुभयो कि उहाँले आफ्नाहरूलाई गुमाउनु भएन। अरू त के चेलाहरू पक्राउमा पनि पर्ने छैन? तिनीहरू पक्राउमा नपर्ने कुरा के चाक लाग्ने कुरा होइन र? पदनौमा भनिएको छ, तपाईँले मलाई दिनुभएकाहरूमध्ये एउटालाई पनि मैले गुमाएन भनी उहाँले भन्नुभएको वचन पूरा होस् भनेर यो भयो। अनि दश पदमा भनिएको छ, सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्य पुजारीको कमारालाई प्रहार गरेर त्यसको दाहिने कान च्वट्टै काटिदिए। त्यस कमाराको नाउँ मालखस थियो। मित्र, किन सिमोन पत्रुसलाई यसको लागि पक्रिएन त? एघार पदमा भनिएको छ, येशुले पत्रुसलाई भन्नुभयो, तरवार म्यानमा राख, के पिताले मलाई दिनुभएको कचौरामा नपिउँ? पिताले मलाई दिनुभएको कचौरा म नपिउँ? मित्र, डाक्टर लुकाले हामीलाई भन्दछन् कि येशुले त्यस मानिसको कान छुनुभयो र निको पारिदिनुभयो। तर किन पत्रुसलाई तिनीहरूले गिरफ्तार गरेन? किनभने प्रभु येशुले भन्नुभयो। आठ पदमा भनिएको छ, येशुले जवाब दिनुभयो, मैले तिमीहरूलाई भनिहाले म उही हुँ, यसकारण यदि तिमीहरू मलाई खोज्दछौ भने यी मानिसहरूलाई चाहिँ जान देऊ, यिनीहरूलाई चाहिँ जान देऊ। सिमोन पत्रुस बिचरा अनुभिज्ञ अज्ञानी मछुवारा, यिनी सम्भवत वास्तवमा हृदयभित्र सफाका मानिस थिए, शुद्ध हृदय भएका मानिस थिए। तिनले प्रभुलाई सोधे कि किन उहाँसँग तिनी जान सक्दैनन् जहाँ उहाँ गइरहनु भएको थियो। तिनले भने कि प्रभुको निम्ति आफ्नै जीवन दिन पनि तयार थिए। अनि तिनको तात्पर्य वास्तविक थियो। तर प्रभुले तिनलाई भन्नुभयो कि तिनलाई आफू स्वयंको बारेमा थाहा छैन, किनकि त्यस रात तिनले उहाँलाई तीनपल्ट इन्कार गर्नुहुनेछ। ओ मित्र, क्रिस्चियनहरूले आफ्नो जीवन प्रभुलाई समर्पण पुनर्समर्पण गर्न सजिलो छ। सिमोन पत्रुस प्रत्येक प्रचारकको निर्णयको निमन्त्रणामा अगाडि आउने थिए र तिनको तात्पर्य वास्तविक हुने थियो। यसमा तिनी इमान्दार थिए। तर समस्या चाहिँ यो हो, यो हाम्रो आफ्नै सामर्थ्य र शक्तिमा उत्पादन गर्न सक्दैनौ। यही नै पावरको पनि अनुभव थियो। खालि पवित्र आत्माको र शक्तिले मात्र त्यस्तो जीवनको उत्पादन गर्न सक्छ जुन ख्रिष्टप्रति समर्पित अर्पित हुन्छ। म सोच्दछु कि पत्रुस आफ्नो हृदयभित्र सफा थिए। अमित्र, पत्रुस असल मछुवारा थिए। तिनलाई अति नै निपुण साथ पानीमा जाल फ्याँक्न आउँदछ, तर तरवार चलाउन सम्भव तिनी जिरो थिए। तिनलाई कति पनि आउँदैन थियो। वास्तवमा तिनले शिर उडाउने लक्ष्य गरेका थिए, तर कान मात्र पर्यो, किनकि तिनी तरवार चलाउने लडाकु व्यक्ति थिएनन्, तर मछुवारा थिए, माछा पक्रने व्यक्ति थिए। हाम्रो प्रभुले पत्रुसलाई आफ्नो तरवार म्यानमा हाल्न भन्नुहुन्छ, किनकि उहाँ आफैलाई तिनीहरूको हातमा सुम्पिरहनु भएको छ, उहाँ तयारी भइरहनु भएको छ। पिताले दिनुभएको कचौराबाट पिउन, मतलब उहाँ सम्पूर्ण पापहरूको निम्ति क्रुसको मृत्यु रूपी कपको पिउन आवश्यक थियो, र त्यही कारणले उहाँ पृथ्वीमा आउनु भएको थियो। एघार पदमा भनिएको छ, येशूले पत्रुसलाई भन्नुभयो, तरवार म्यानमा हाल, के पिताले मलाई दिनुभएको कचौरा म नपिउँ? बाह्र तेह्र पदमा भनिएको छ, त्यसपछि सिपाहीहरूको दल, तिनीहरूका कप्तान र यहुदीहरूका पहरेदारहरू येशूलाई पक्रे र उहाँलाई बाँधे। पहिले तिनीहरूले उहाँलाई इन्मास कहाँ लगे, जो त्यहाँ त्यस सालका प्रधान पुजारी कैफायासका ससुरा थिए। मित्र,
धार्मिक अगुवाहरू नै ती व्यक्तिहरू थिए जसले यी सारा महत्व गरेका थिए, किनभने तिनीहरू मानिसहरूदेखि डराएकोले गर्दा हाम्रो प्रभु शहर बाहिर जानुभयो र आफूलाई पक्रनलाई अवसर दिनु ताकि तिनीहरूले कुनै डर भए बेगर उहाँलाई पक्रन सकुन्। उहाँ आफ्नो प्रतिष्ठामा र आफ्नो महिमामा अगाडि गइरहनु भएको छ। तिनीहरूले उहाँलाई पक्रेर उहाँलाई बाँधे, जुन कति पनि आवश्यक थिएन। उहाँ संसारको उत्पत्तिदेखि मारिएको थुमा हुनुहुन्छ। उहाँ उन कत्रनेको अगाडि चुपचाप रहनुहुने थुमा हुनुहुन्छ। उहाँले कुनै विरोध जनाउनु भएन। तिनीहरूले पहिले हनास कहाँ उहाँलाई लगे, केवल युहानाले मात्र हामीलाई यो विवरण दिन्छ। स्पष्ट छ कि तिनी मात्र त्यस्तो स्तर वा ओहदामा थिए हरेक मामलाको देख्ने, मुद्दाको देख्ने, जुन अरूले देख्दैनथे। हन्नास प्रधान पुजारी थिए र सम्भवत अझै तिनी प्रधान पुजारीको महलको आवासहरूमा रहन्थे। संसारिक इतिहासले यस तथ्यको गवाही बोक्दछ, हन्नास एक प्रतिभाशाली, एक चलाक, चतुर प्रधान पुजारी मध्ये सबभन्दा खतरनाक सैतानिक व्यक्ति थिए। कैफा नै एक थिए जसलाई रोमी सरकारले ग्रहण गरेका थिए। म विश्वास गर्दछु कि तिनी खास अगुवा थिए, एक राजनीतिज्ञ जसले जान्दथे कि कसरी रोमलाई चलाउनु। यो मेरो विचार हो कि तिनी नै एक त्यस्तो व्यक्ति थिए जसले येशूको गिरफ्तार गर्न, अदालतमा जाँच पड़ताल गर्न र येशूको कृषिकरणको महत्व गरेका थिए, षड्यन्त्र रचेका थिए। म सोच्दछु हन्नास यी तमाम कुराका पछि खास कारक थिए, उक्साउने व्यक्तित्व थिए। 14 पदमा भनिएको छ, यी तिनै कैफाया थिए जसले जनताको निम्ति एकजना मानिस मर्नमा नै कल्याण छ भनी यहुदीहरूलाई सल्लाह दिएका थिए। विश्वास गर्दछु कि युहानाले यसलाई यहाँ हामीलाई यो देखाउन राख्छन् कि यो प्रभु येशु मर्नु नै पर्ने थियो भन्ने कुरा अघिबाटै तोकिएको थियो वा पूर्ण नियत गरिएको थियो। तिनीहरूले पहिले त्यसको निर्णय गरिसकेका थिए। वृद्ध हन्नास जान्दथे कि रोमी अधिकारीहरूबाट येशूलाई कसरी मृत्युदण्डको दोषी ठहराउने, यसको निम्ति उहाँको विरूद्धमा झुटो आरोप लगाउने, यो कुरा तिनलाई राम्ररी थाहा थियो। तर पनि मित्र, यो सबै परमेश्वरको पूर्व योजनाको अन्तर्गत भइरहेको छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।